السلام علیکم. یہ پارٹ 10 ہے ناول بلیک ٹینٹ. پیشکش محمد اظہر, مصنف ایم اے راحت. تو آئیے سنتے ہیں پارٹ 10. بہرحال رات کو واپسی ہوئی, لڑکے لڑکیاں بہت خوش نظر آ رہے تھے. خاص طور سے عمران کی شمولیت نے تو انہیں بے حد سرور کر دیا تھا. ادھر عمران اپنے طور پر ہی سوچ رہا تھا کہ اس سلسلے میں کوئی مؤثر قدم اٹھانا اب ناگزیر ہو گیا ہے. بلیک زیرو کو اطلاع دے کر سیکرٹ سروس کی ٹیم کو بلا لیا جائے, لیکن بس ایک ہی خیال تھا, کوئی پوائنٹ مل جائے تو اس کے بعد یہ عمل کیا جائے. ویسے بے شمار کیس ایسے ہوئے تھے جو عمران نے تنہائی سر انجام دے ڈالے تھے. اس کے لیے ضروری نہیں تھا کہ سیکرٹ سروس کی ٹیم کو لازمی طور پر شامل کیا جائے. چنانچہ تھوڑا سا انتظار کر لینے کے میں کوئی مذائقہ نہیں تھا. رات کو نوجوان لڑکے اور لڑکیاں ٹولیاں بنا کر بیٹھ گئے, کچھ گپیاں ہونے لگی, لیکن عمران اس وقت زیادہ سرگرم نہیں تھا. اس پر اداسی کا حملہ ہوا تھا اور شینا نے ہمدردی سے اس سے پوچھا, کیا بات ہے, آپ کی طبیعت کچھ خراب ہے؟ جی ہاں, کیوں خیریت کیا بات ہے؟ اکثر کبھی کبھی نمک الماؤ ہو جاتا ہے, عمران نے آہستہ سے کہا. جی, شینا منہ پھاڑ کر بولی. نمک المحسوس نہیں سمجھتی آپ؟ نہیں, شینا نے کہا. اچھا تو یوں سمجھ لیجیے, سومتل بچاریا کے بارے میں کچھ جانتی ہیں آپ؟ خدا کے لیے زبان میں بات کیجیے تو میری سمجھ میں آئے, شینا رو دینے والے انداز میں بولی. تب پھر کوئی اور بات میں آپ کو نہیں بتا سکتا, معافی چاہتا ہوں, عمران نے کہا اور شینا سر جھکا کر رہ گئی. یہ نوجوان اسے بہت پسند آیا تھا اور ذہنی طور پر وہ اس کی جانب راغب ہوتی جا رہی تھی. بلکہ اس نے مالیہ سے بھی کہا تھا کہ یہ شخص اسے اچھا لگتا ہے. ماریا نے سنی سانس لے کر اسے جواب دیا تھا, شینا ہر چمکنے والی چیز کو سونا نہیں سمجھ لیتے, مجھے یہ محاورے ناپسند ہیں. نہیں, یہ محاورے نہیں بلکہ کائنات کی وہ حقیقتیں ہیں جن سے گریز نہیں کیا جا سکتا. کہنا کیا چاہتی ہوں, پتہ نہیں کیا چیز ہے, کس قسم کا آدمی ہے, مجھے تو وہ نارمل نظر ہی نہیں آتا. اس کی یہی ادا تو مجھے پسند ہے. احتیاط رکھو شینا, اس طرح اپنے آپ کو ہلکا نہیں کرتے. اور شینا خاموش ہو گئی تھی. بہرحال اس وقت عمران کے قریب موجود تھی, حالانکہ دوسرے لوگ زیادہ دور نہیں تھے, لیکن وہ زیادہ تر عمران کے قریب ہی رہتی تھی. البتہ اسے یہ بات اچھی طرح محسوس کی تھی کہ عمران کے ساتھ آنے والی غیر ملکی لڑکی اس کا عمران کے پاس زیادہ بیٹھنا پسند نہیں کرتی, اور عموماً وہ سب ہی کھچی کھچی رہتی ہیں. رات ایسا ایسا گزرتی چلی گئی اور وہ لوگ سونے کے لیے لیٹ گئے, لیکن طے یہی کیا گیا تھا کہ ہر شخص اپنی جگہ مستعد رہے گا. اسٹینڈ گن برادر اپنی جگہ موجود تھے اور ہوشیار تھے. عمران نے خود بھی ایک رائفل حاصل کی تھی اور اسے لوڈ کر کے اپنے پاس رکھ لیا تھا. جوزف اس کے قریب ہی موجود تھا. اس وقت بھی دونوں ایک ہی جگہ قیام پذیر تھے. جوزف نے منہ پھاڑ کر کہا, باس یہاں کتنے دن تک رہنا پڑے گا؟ کیوں بور ہو رہا ہے؟ کچھ ہو رہا ہے جو بوریت یا خوشی کا احساس ہو, جوزف جھلا کر بولا. سب لوگ تو سیر و سیاحت کر رہے ہیں, مگر بہت مجھے یہ سب کچھ پسند نہیں آ رہا. بعض چیزیں ناپسندیدگی میں بھی برداشت کرنا پڑتی ہے, عمران نے کہا اور جوزف ٹھنڈی سانس لے کر رہ گیا. پھر خاصی رات گزر گئی اور اس کے بعد ہلچل کی سیٹیاں سنائی دیں. ان کا مطلب یہ تھا کہ کوئی خطرہ سر پر موجود ہے. سبھی ہوشیار ہو گئے. لڑکے لڑکیوں کو تو اب ان معاملات سے بہت زیادہ دلچسپی نہیں رہی تھی، لیکن باقی تمام لوگ چوکنے ہو گئے. اور اس ٹائم میں برادر نے بتایا کہ بلیک ٹینٹ نظر آ رہا ہے. پھر انہوں نے خود بھی بلیک ٹینٹ دیکھ لیا. رانا صاحب، ایک درخواست کرنا چاہتا ہوں آپ سے، عمران نے آہستہ سے کہا. ہاں ہاں، کیا بات ہے؟ آج اس درندے پر ایک بھی گولی نہ چلائی جائے. کیا مطلب؟ تھوڑا سا تجربہ مجھے کرنے دیجیے، اور اگر اس نے ہماری جانب رخ کیا تو تب بھی آپ لوگ قطعی گولی نہ چلائیں. سب کو ہدایت کر دیجیے. رانا بختیار نے پروفیسر حجازی کی طرف دیکھا تو پروفیسر حجازی نے کہا، میرا خیال عمران جو کچھ کہہ رہا ہے وہ کر لیا جائے تو کوئی حرج نہیں ہے. ٹھیک ہے، رانا بختیار نے اسٹینڈن برادروں کو ہدایت کر دی. عمران نے جوزف سے کہا، او شبتار کے بچے، تو بھی سکون سے ہی رہنا ہے، ہوشیار رہنے میں نیچے اتر رہا ہوں. اور پھر عمران ان لوگوں کی نگاہوں سے اوجھل ہو گیا. رائفل اس کے پاس موجود تھی. رانا بختیار نے کہا، کیا واقعی تم اس شخص پر بھروسہ کر سکتے ہو؟ خاموش رہو رانا، پروفیسر حجازی نے کہا. وہ سب سنجیدگی سے بلیک ٹینٹ کو دیکھ رہے تھے، اور بلیک ٹینٹ سے وہی طوفانی درندہ برآمد ہوا اور کلابازیاں کھاتا ہوا راستہ بدلنے لگا. پھر اس نے انہی کی جانب رخ کر لیا تھا. رانا بختیار کا سانس پھولنے لگا. پھر اس نے آہستہ سے کہا، وہ اسی طرف، اور اس کی رفتار بہت تیز ہے. میرا خیال ہے اس نے ہماری بو پالی ہے. کسی نے کوئی جواب نہیں دیا. عمران نہ جانے کہا تھا، اسٹینڈ گن برابر بھی خاموشی سے بیٹھے ہوئے تھے. البتہ رانا بختیار اور راو غزنفر اب پہلو بدل رہے تھے، کیونکہ درندہ ان کے قریب آتا جا رہا تھا. دفن فائر کی آواز سنائی دی. مسلسل دو گولیاں چلی تھی اور سیاہ درندے نے ایک کلابازی کھائی تھی. ان لوگوں نے ایک بات خاص طور سے محسوس کی تھی کہ سیاہ درندے کی دونوں آنکھیں، جو بجلی کے بلب کی طرح روشن رہتی تھی، اچانک بجھ گئی تھی اور ان سے خارج ہونے والی روشنی ایک دم فنا ہو گئی تھی. پھر درندہ اچانک ان کی نگاہوں سے گم ہو گیا، اور اس کے ساتھ ہی دوسرا حیرتناک منظر بھی ان کی نگاہوں کے سامنے آیا. جیسے ہی درندہ گم ہوا، بلیک ٹینٹ بھی اپنی جگہ سے غائب ہو گیا. باقی لوگ تو ساتھ تھے، لیکن پروفیسر ٹیل کے منہ سے ایک عجیب سی آواز نکلی، اور پھر وہ بس رفتاری سے اپنی جگہ چھوڑ کر ایک جانب بھاگا. سبھی ان پراسرار منظر کو حیران نگاہوں سے دیکھ رہے تھے. پروفیسر ٹیل دوڑتا ہوا نیچے پہنچا اور اس جگہ کی طرف بڑھنے لگا جہاں وہ درندہ موجود تھا. پھر اچانک عمران بھی ایک جانب سے نکل کر آیا اور پروفیسر ٹیل ہی کی جانب بڑھ رہا تھا. پروفیسر ٹیل اس جگہ پہنچ گیا جہاں درندہ موجود تھا. عمران بھی قریب آ گیا تھا. پروفیسر ٹیل نے جھک کر کوئی چیز اٹھائی اور عمران کی جانب دیکھنے لگا. پھر اس نے بے اختیار دونوں ہاتھ پھیلا دیے اور عمران سے بغل گیر ہو گیا. ارے ارے، میں نے کیا کیا ہے؟ عمران نے بوکھلائے ہوئے لہجے میں کہا. مجھے یقین تھا، خدا کی قسم مجھے یقین تھا تم اتنے ہی ذہین تھے اس وقت بھی اور آج بھی. جو کچھ تم نے کیا ہے عمران، وہ یہ ظاہر کرتا ہے کہ تمہیں میری ضرورت ہے اور مجھے تمہاری. آپ کم از کم اسے محفوظ تو کر لیجیے. محفوظ ہے، محفوظ ہے. ویسے یہ سب لوگ سیدھے سچے لوگ ہیں، ان سے کچھ چھپانے کی ضرورت نہیں ہے. نہیں پروفیسر ٹیل، پلیز، جو بات جب تک کھل کر منظر عام پر نہ آ جائے، اس کے بارے میں دوسروں کو نہیں معلوم ہونا چاہیے. लेकिन लेकिन तुमने इस लाइन पर कैसे सोचा? और अफवाह तुम्हारा निशाना कयामत का निशाना है। बाकी बातें बाद में ये लोग सवाल करेंगे कि हम लोग यहाँ क्या देखने आए थे और दरिंदों को हमने किस तरह गायब किया। लेकिन प्रोफेसर एक बात और ध्यान में रखिए, इस वाकये के बाद से इधर से जो भी कार्रवाई होगी वो ज्यादा सनसनीखेज होगी, क्योंकि इन लोगों को ये एहसास हो जाएगा कि हम लोग असलियत की तह तक पहुंच रहे हैं। कुछ सोचेंगे, कुछ करेंगे, लेकिन हम जो कुछ करेंगे कुछ ना कुछ तो इन लोगों को बताना ही पड़ेगा। प्रोफेसर टेल ने कहा, इसकी जिम्मेदारी आप मुझे सौंप दीजिए। ठीक है, प्रोफेसर टेल ने कहा और एक छोटा सा चकोर बॉक्स अपने लिबास में छुपा लिया जो इसने इसी जगह से उठाया था जहां दरिंदे पर गोलियां चलाई गई थी। और इसके बाद वो दोनों आहिस्ता खरामी से इस जाने बढ़ने लगे। सच्चे बकरी अफराद मुतहयाराना अंदाज में खड़े इन दोनों को देख रहे थे। और जब ये करीब पहुंचे तो इनका बड़ा अजीब सा इस्तकबाल किया गया। क्या हो रहा था, ये क्या कर रहे थे तुम लोग? आपने कोई जिम्मेदारी सौंपी है हमें? प्रोफेसर टेल ने कहा। प्रोफेसर प्लीज आप बताइए ये सब क्या हुआ? जो कुछ हुआ है इसके बारे में अभी आप कोई सवाल ना करें। यूं समझ लीजिए कि आज से हमने आप अपने इस काम का आगाज कर दिया है जिसके लिए राणा बख्तियार ने हमें बुलाया था। जाहिर है सबके सामने तमाम बातें नहीं की जा सकती थी। फिर तन्हाई में प्रोफेसर टेल ने इमरान को चकोर बॉक्स दिखाया और बोला, तुमने बिल्कुल सही अंदाजा लगाया, बहरहाल ये सनसनीखेज कारनामा है। काश हमें ट्राइब के बारे में कुछ और हकीकतें मालूम हो सकी। मैं इसका इंतजाम कर दूंगा, लेकिन इसके लिए हमें प्रोफेसर हज्जाजी से गुफ्तगू करना पड़ेगी और एक या दो अफराद को यहाँ से रवाना करना पड़ेगा। ठीक है, इसका इंतजाम मेरे ख्याल में हो जाएगा। दूसरी सुबह सब लोगों के लिए सनसनीखेज थी। इमरान और प्रोफेसर टेल इन लोगों को टालते रहे और कोई खास बात नहीं बताई थी। लेकिन राणा बख्तियार के सपोर्ट एक जिम्मेदारी की गई थी। प्रोफेसर हज्जाजी ने दरख्वास्त की थी कि जौजा को शहर भिजवाने का इंतजाम कर दिया जाए और राणा बख्तियार ने अपने एक बेटे के सपोर्ट ये ड्यूटी कर दी। इसने अपने बेटे से कहा, आरिफ तुम मिस्टर जोसेफ को साथ ले जाओ, एक मुसला शख्स को अपने साथ रखो, फिर इन्हें शहर भिजवाने का बंदोबस्त कर दो। जी डैडी, आरिफ ने कहा। इमरान ने एक लिफाफा जोसेफ को देते हुए कहा, इसे ताहिर साहब के हवाले करना है। ओके बॉस, मेरे लिए क्या हुक्म है? शादी किसी बार जो दिल चाहे करना, इमरान ने इत्मीनान से जवाब दिया। वो तो बॉस इसी दिन करूंगा जब तुम करोगे, जोसेफ ने मुस्कुरा कर कहा। और इमरान आंखें फाड़ फाड़ कर से देखने लगा। तुझे अभी तक नहीं पता क्या बॉस? मेरी शादी के बारे में? सॉरी जोसेफ, अगर तू इस इंतजार में था तो मुझे पहले बताना चाहिए था। क्या बॉस? जोसेफ फंसता हुआ बोला, तुम और शादी? मेरी शादी बेशक नहीं हुई, लेकिन मुझे शादीशुदा लोगों की पहचान है। खूब, क्या पहचान है? पहले वो तरह ताजा होते हैं, फिर वो सफेद होते हैं, हंसते बोलते नजर आते हैं, फिर वो सिर्फ बीवी के सामने हंसते हैं, बीवी के सामने होते हैं, वरना चुप रहते हैं। एक क्लब में मुकाबला हुआ कि जो लोग बीवियों से डरते हो वो इस तरफ खड़े हो जाए, जो ना डरते हो वो दूसरी तरफ। जैसे एक आदमी दूसरी तरफ खड़ा हो गया, लोगों ने इसे बड़ा खराज पेश किया और इससे पूछा कि वो कौन सा नुस्खा है जिसके तहत वो बीवी से नहीं डरता। वो खिसिया कर बोला, बकवास मत करो, मेरी बीवी ने कहा था कि यहाँ खड़े हो जाओ, बहुत बोलने लगे हैं, चलो दफा हो जा। इमरान ने कहा और जोसेफ चल पड़ा। इमरान सूरतेहाल को जिस हद तक समझ चुका था, इसके तहत इसने जोसेफ को तमाम तफसीलात समझा कर भेजा था और इसे बता दिया था कि इसे क्या क्या करना है। प्रोफेसर हजाजी ये बात अच्छी तरह जानता था कि इमरान ने कोई ऐसी बात मालूम कर ली है जिससे इसे इस मसले का हल मिल गया है, वरना वो जोसेफ को इस तरह रवाना ना करता। अब ये मुश्किल काम था कि इमरान से इसकी जमानत खुलवाई जाए, लेकिन प्रोफेसर टेल इस सिलसिले में अपने दोस्त हजाजी से वो पर्दा नहीं रख सकता था, क्योंकि इसके और हजाजी के दरमियान बहुत गहरे ताल्लुकात कायम हो गए थे। इसने हजाजी को बताया, इमरान दुनिया का ज़हीन तरीन नौजवान है, एक जरा सा इशारा इसे मिला और इसने कमाल कर दिखाया। मुझे तो कुछ मालूम ही नहीं, हजाजी ने कहा। मैं बताता हूँ डियर हजाजी, बहुत अच्छे पहले एक ऐसा फार्मूला मेरे इल्म में आया था जिससे मुताले कोई अहम बात सामने नहीं आई थी, लेकिन कुछ इशारे ऐसे मिले थे जिससे यह एहसास होता था कि यहाँ जो कुछ हो रहा है मुमकिन है इस फार्मूले के तहत हो। इस सिलसिले में एक साइंसदान का नाम मेरे इल्म में आया था, लेकिन बात इतनी पुरानी है कि मुझे सिर्फ ट्राइव याद रह गया। ट्राइव एक जर्मन बाशिंदा था जो हिटलर ही के जमाने से अपने कामों में मशगूल था। बात का तो कुछ पता नहीं चल सका, लेकिन फिर ये नाम गुम हो गया। मैंने इमरान को सिर्फ इशारा दिया था और इमरान ने वो कर दिखाया जो यकीन करो नाकाबिल यकीन है। पूछ सकता हूँ कि क्या? हाँ, जैसा कि हमने जमीन पर देखा कि दरिंदे के कदमों के निशानात नहीं बनते, और हमने ये भी देखा कि गोलियों की तड़तड़ाहट इसे खौफज़दा करती है। इसे एक एहसास हमारे जहन में पैदा हुआ कि ये दरिंदा जिस्मानी तौर पर कुछ नहीं है, कोई ऐसी चीज जो कातिल बेशक है लेकिन कोई ठोस वजूद नहीं रखती। अलबत्ता ये बात जरा हैरतनाक थी कि ठोस वजूद ना रखने के बावजूद वो इंसानी जिंदगियों को खत्म कैसे कर देती है। फिर हमें इसकी आंखों का ख्याल आया, वो आंखें गैर मामूली थी। बस इतना ही इशारा दिया था मैंने इमरान को और इमरान ने रात को वो कारनामा कर दिखाया। तुम यकीन नहीं कर सकोगे प्रोफेसर हजाजी कि वो अनोखी चीज है। बस इस पूरे वजूद में एक कैमरा नुमा मशीन है जो सारा काम करती है। वो मशीन आंखों की जगह लगाई गई है और इसका बकिया जिस्म सिर्फ मशीन से खारिज होने वाली शोओं का नतीजा है। मैं भी इस थ्योरी को मुकम्मल तौर पर तुम्हारे सामने पेश नहीं कर सकता, अलबत्ता वो कैमरा हमारे साथ लग गया है। रात को इमरान ने आंखों का निशाना बनाया था और कामयाबी से इस दरिंदे को खत्म कर दिया था। कैमरा इसी जगह पड़ा रह गया और इमरान इसे उठा लाया। मैं तुम्हें दिखाता हूँ प्रोफेसर टेल ने त्यारंग का एक छोटा सा सिक्योर बॉक्स जिसके निचले सिरे पर लतादार तार लगे हुए थे और सामने के हिस्सों पर दो टूटे हुए बल्ब लगे हुए थे जो असल में लेंस थे, प्रोफेसर हजारी के सामने करते हुए तफसील से कहा। प्रोफेसर हजारी क्योंकि खुद भी साइंसदान था, वो इसे समझने की कोशिश करने लगा तो प्रोफेसर टेल ने कहा, ये जरा मुख्तलिफ काम है, हम इसे बाद में देखेंगे। मतलब सिर्फ इतना है कि इमरान ने सारी सूरत हाल का पता लगा लिया। मुझे यकीन था जोसेफ को वापस भेजना मामूली बात नहीं है, अब सरकारी तौर पर कोई कार्रवाई होगी। भाई कमाल है, इतना सच्चा अंदाजा निकलेगा मेरा, मुझे यकीन नहीं था। हजाजी और प्रोफेसर टेल बहुत देर तक बातें करते रहे और फिर दूसरा दिन भी इन्हीं तफरीहात के दौरान गुजर गया। रात को जरा होशियार रहा जाता था, इसलिए रात होते ही इन लोगों ने अपनी मोर्चाबंदी कर ली। जगह बड़ा मुनासिब मिल गई थी और यहाँ से वो बहुत कुछ कर सकते थे। फिर चांद निकला ही था कि बांसुरी की धुनें फिजा में उभरी। बांसुरी की आवाज सुनकर इमरान चौंका और फिर अपनी जगह से उठ गया। किस्मत भी नौजवानों के दरमियान था और शहजोर अली अपनी बहादुरी की दास्तानें सुना रहा था। इमरान ख्वाबनाक अंदाज में खड़ा हो गया, क्यों खैरियत? बांसुरी की धुनें मुझे न जाने क्यों अपनी जाने खींचती हैं? तुम तो मर्द हो यार, इन चक्रों में कहां पड़ रहे हो, किसी नौजवान ने कहा। लेकिन इमरान आहिस्ता आहिस्ता टहलता हुआ इस जानिब चल पड़ा। आज भी किसी ने इसे रोकने की कोशिश नहीं की थी और ना ही इसका ताकुब किया गया था। कुछ नौजवानों ने उठना भी चाहा था लेकिन प्रोफेसर हज्जाजी ने इन्हें रोक दिया था। इमरान आगे बढ़ता रहा, काफी फासले पर इसी गवाले को देखा जो मस्त होकर बांसुरी बजा रहा था। इमरान इसके करीब पहुंचकर इसके सामने बैठ गया। गवाला एक हसीन धुन बजाता रहा, फिर वो अपनी धुन से फारिग हुआ तो इसने इमरान की जानिब देखा और फिर आहिस्ता से बोला, तुम फिर आ गए, तुम बांसुरी ही इतनी खूबसूरत बजाते हो, कोई और नहीं मुतासिर होता तुम्हारी तरह। नहीं, तुम्हें बांसुरी से बहुत दिलचस्पी है। हाँ, तो फिर लो ये बांसुरी मैं तुम्हें सौंपता हूँ। इसने बांसुरी का रुख इमरान की जानिब किया। कोई दूसरा तसव्वुर भी नहीं कर सकता कि दौरान गुफ्तगू कोई ऐसी बात हो सकती है। और फिर एक मासूम सा गवाला, लेकिन वो इमरान था, एक लम्हे चौंकना रहने का आदि। गवाले ने बड़ी सादगी से बांसुरी के सुराख का रुख इमरान की जानिब किया। दूसरे लम्हे बांसुरी के सुराख से सफेद रंग का एक गुब्बारा निकला जिसने इमरान के चेहरे को अपनी लपेट में ले लिया। ये दूसरी बात है कि बांसुरी का रुख इस तरफ होते ही इमरान ने फौरन सांस बंद कर लिया था। वो सांस बंद करने का माहिर था और काफी देर तक सांस रोक सकता था। सफेद रंग के गुब्बार ने इसके चेहरे को लपेट में ले लिया था और इमरान सांस रोके फटी फटी आंखों से इस गुब्बार को देख रहा था। इसने होल भी मजबूती से बंद कर लिए थे। फिर रफ्ता रफ्ता वो झूमने लगा और इसके बाद बेसुध होकर जमीन पर औंधा लेट गया। गवाला जल्दी से खड़ा हो गया तो वो काफी तनुमंद आदमी था। इसने इधर उधर देखा और फिर तेजी से झुककर इमरान को निशाने पर उठा लिया। इमरान इसकी निजामत तो पहले ही देख चुका था, हाथ पैरों की कुव्वत का भी इसने अंदाजा लगा लिया था। गवाला जिस तेजी से इसे लेकर दौड़ रहा था इस पर इमरान को हैरत हो रही थी, लेकिन इसके दोनों हाथ झूल रहे थे और इसने पूरा बदन बेसुध छोड़ दिया था। अलबत्ता वो आहिस्ता आहिस्ता सांस ले रहा था। गुब्बार के असरात इसके बावजूद थोड़े असरअंदाज हो रहे थे और इसे अपनी आंखों में जलन सी महसूस हो रही थी। गवाला इसे लिए हुए दौड़ता रहा और इमरान इत्मीनान से आंखें खोले हुए इस रास्ते का जायजा लेता रहा। जिधर से गवाला इसे ले जा रहा था, फिर मशरिकी पहाड़ियों के करीब पहुंचकर गवाला एक जगह रुका। इसने एक पहाड़ी चट्टान के नुक्ते में हाथ डालकर कुछ टटोला और दूसरे लम्हे पहाड़ी चट्टान अपनी जगह से हट गई। तब गवाला इसे संभाले हुए अंदर दाखिल हुआ। फौरन ही कुछ और अफराद इसके पास पहुंच गए और गवाले ने इमरान को इनके हवाले करते हुए कहा, फौरन इसे बॉस तक पहुंचाओ, बॉस से कह देना कि मैं लाया हूं, मैं वापस अपनी जगह जा रहा हूं, ओके तुम जाओ, दूसरे लोगों ने कहा और फिर इमरान को संभाल कर आगे बढ़ने लगे। एक कुशादा सी सुरंग थी जिसमें वह इमरान को आगे लिए जा रहे थे। आगे जाकर यह सुरंग एक बड़े से गार में तब्दील हो गई। बिल्कुल ठंडा माहौल था, साफ जाहिर हो रहा था कि इसे एयर कंडीशन किया गया है, लेकिन पहाड़ियों में यह सब कुछ बड़ा हैरान कन मसला था। آس پاس کے لوگوں کو غالباً اس بات کا گمان بھی نہیں تھا کہ یہاں کوئی ایسا نظام بھی قائم ہو چکا ہے۔ بہرحال یہ کوئی عجیبی بات نہیں تھی، عمران کو ایسی بہت سی چیزوں سے واسطہ پڑ چکا تھا۔ غار کے اندر دوسرے غار بھی موجود تھے۔ پھر عمران کو غار میں لے جا کر لٹا دیا گیا، جو کشادہ تو تھا لیکن بڑا ناہموار اور بے تکا سا بنا ہوا تھا۔ اس میں مدم مدم روشنی پھیلی ہوئی تھی اور یہ روشنی کسی پرسٹار طریقے سے پیدا کی گئی تھی۔ دیواروں پر ایسا پینٹ کیا گیا تھا جس سے روشنی خارج ہو رہی تھی۔ جب عمران کو زمین پر لٹایا گیا تو اس نے آنکھیں بند کر لی اور صورت حال کا جائزہ لینا بند کر دیا۔ وہ لوگ اسے لٹا کر باہر نکل گئے تو عمران نے آنکھیں کھول کر اس ماحول کو دیکھا۔ غار کافی بڑا تھا لیکن اسے عجیب و غریب شکل دی گئی تھی۔ جگہ جگہ جھاڑیاں اگائی گئی تھی جو مصنوعی تھی۔ ان جھاڑیوں میں گہرے موٹے جالے لگے ہوئے تھے۔ ان جالوں میں مکڑیاں بھی نظر آ رہی تھی، کہیں کہیں چمگادڑے بھی چپکی ہوئی تھی اور ماحول بہت بھیانک لگ رہا تھا، لیکن یہ سب کچھ بالکل مصنوعی تھا۔ عمران حیرانی سے اس کا جائزہ لینے لگا۔ کیا مقصد ہے ان لوگوں کا، کیا چاہتے ہیں؟ یہ جاننا اسی طرح ممکن تھا کہ خاموشی اختیار کی جائے۔ تقریباً ایک گھنٹے وہ اسی طرح لیٹا رہا اور اس کے بعد اٹھ کر بیٹھ گیا۔ اگر ان لوگوں کا یہ خیال ہو کہ بے ہوشی کتنی طویل ہو سکتی ہے تو اب انہیں یہ یقین آ گیا ہوگا کہ اسے ہوش آ گیا ہے۔ عمران منہ سے ڈری ڈری آوازیں نکالنے لگا اور اس کا نتیجہ عمران کی توقع کے مطابق ہوا۔ دفتر اگب سے ایک تیز روشنی نمودار ہوئی اور عمران سہم کر اس جانب دیکھنے لگا۔ روشنی کا دھبا سفید تھا۔ آہستہ آہستہ وہ دھبا بڑھتا چلا گیا اور پھر تیزی سے روشنی میں لپتا ہوا ایک وجود ایک دیوار سے نکل کر آہستہ آہستہ آگے بڑھنے لگا۔ عمران دہشت زدہ انداز میں سمٹ رہا تھا۔ وہ دھبا نمایاں ہوا تو عمران نے دیکھا کہ سفید لباس میں ملبوس ایک انتہائی بوڑھا شخص اس کے سامنے ہے۔ خد و خال مقامی نہیں تھے لیکن وہ بہر طور میک اپ میں نہیں معلوم ہوتا تھا۔ بڑی سی لمبی داڑھی سینے پر لٹکی ہوئی تھی جو برف کی طرح سفید تھی۔ سر کے بال لمبے لمبے اور بالکل سفید تھے، یہاں تک کہ بھویں بھی سفید تھی۔ اس کے چہرے کی جھریاں اس کی شخصیت سے ہم آنگ تھی اور اس کی آنکھیں عمران پر جمی ہوئی تھی۔ عمران پر دہشت مبتلا نظر آنے لگا تب بوڑھا اس سے کچھ فاصلے پر آ کر کھڑا ہو گیا اور اس نے عمران کی طرف انگلی اٹھا کر کہا، کون ہو تم؟ زبان پاک ایشیائی ہی تھی لیکن لہجے میں فرق تھا۔ معاف معاف معاف، عمران نے ہاتھ جوڑ کر کہا، نہیں ڈرنے کی ضرورت نہیں ہے، ہم شہنشاہ جنات ہیں اور تجھ سے گفتگو کرنا چاہتے ہیں۔ اطمینان رکھو تمہیں نقصان نہیں پہنچایا جائے گا۔ میں بہت معافی مانگتا ہوں، معاف کر مجھے معاف کر دو شہنشاہ جنات، ہم تجھ سے کہہ رہے ہیں کہ تمہیں کوئی نقصان پہنچانے کے لیے ہم نے تمہیں نہیں بلایا۔ اصل میں صدیوں پہلے یہ علاقہ ہماری ملکیت تھا، ہم یہی رہتے تھے، ہمارا پورا قبیلہ یہاں آباد تھا، لیکن پھر کچھ ایسے حالات ہوئے کہ ہم کچھ عرصے کے لیے ترک و سکونت کر کے یہاں سے چلے گئے۔ لیکن زمین جس کی ہوتی ہے اسی کی ملکیت ہوتی ہے، یہاں آبادیاں بھی ہو گئی، لوگ بھی رہنے لگے، لیکن یہ بری بات تھی۔ اب جب ہم اپنے قبیلے کے ساتھ واپس آ گئے ہیں تو تم لوگوں کو یہ علاقہ خالی کر دینا چاہیے، ہم نرم دل اور نیک طبیعت ہیں، انسانوں کو نقصان نہیں پہنچانا چاہتے، لیکن اگر تم لوگوں نے اپنی یہ برائیاں جاری رکھی تو پھر ہم بھی مجبور ہو جائیں گے کہ تمہیں تباہ و برباد کر دیں۔ وہ درندے ہمارے بھیجے ہوئے ہوتے ہیں، لیکن ابھی انہوں نے زیادہ انسانوں کو نقصان نہیں پہنچایا۔ تم لوگ جو کوئی بھی ہو، جہاں سے بھی آئے ہو، ہم تمہیں یہ بتاتے ہیں کہ فوراً ہی یہ جگہ چھوڑ دو اور ادھر کا رخ نہ کرو۔ پارک ٹین یہاں پر اختتام پذیر ہوتا ہے۔ ناول بلیک ٹین کا واقعہ حصہ پارٹ 11 میں سماعت فرمائیں گے۔